आगे सबक देखिए भाई। वयजूजु ऐ ला यम्तनिउ सवा उन कान जरूरियन औ गैर जरूरियन सर्फुहु ऐ जालुहु फी हुक्मिल मुनसरिफ बि इदखालिल कसरति व तनवीन फीही ला जालुहु मुनसरिफन हकीकतन फइन गैर अल मुनसरिफ इंद अल मुसन्निफ रहिमहुल्लाहु तआला माफी इल्लतान अव वाहिदतुन तकूमु मकामहुमा वबि इदखाल अल कसरति व तनवीन ला यल्ज़मु खुलुवुल इस्म अनहुमा وقيل المراد بالصرف معناه اللغوي لا الاصطلاحي والضمير في صرفه راجع الى حكمه। अच्छा भाई, गुज़श्ता सबक में गैर मुनसरिफ की बहस हम कर रहे थे भाई। शारह जामी रहिमहुल्ला ने आपको बतलाया कि वहाज़ल قول तकरीबु, इसका क्या माना है, इससे क्या मुराद है। तो तीन तौजीहात की भाई, तीन मानी बयान किए कि या तो इसका यह माना है कि यह कौल तकरीब है, यानी करीब करने वाला है उन नौ इल्लतों को हिफज के। ये कौल जो है उन नौ इल्लतों को हिफज के करीब करने वाला है, कि क्योंकि ये नजम की सूरत में जिक्र है और नजम को याद करना आसान होता है। और दूसरी तौजीह ये कि यहां तकरीब जो है इसके साथ याए निस्बत महजूफ है। माना यह है कि यह जो इनमें से हर एक को इल्लत करार दिया गया है, यह कौल तकरीबी है, तहकीकी नहीं, क्योंकि इनमें से हर एक इल्लत नहीं है बल्कि दो मिलकर इल्लत बनती हैं। क्योंकि इल्लत जब पाई जाए तो मालूल का पाया जाना जरूरी है, तो इनमें से एक सबब पाया जाए तो उससे लफ्ज़ गैर मुनसरिफ नहीं होता, बल्कि दो सबब पाए जाए तो फिर लफ्ज़ गैर मुनसरिफ होता है। मालूम हुआ दो मिलेंगी तो वह इल्लत बनेंगी, तो इनमें से हर एक को इल्लत कहना यह कौल तकरीबी है, यानी मजाजी है, तहकीकी नहीं है भाई। और तीसरी तौजीह यह की थी कि यह कौल की ये इल्लतें नौ हैं, ये कौल जो है तकरीबन ये अय मुकर्रिबन, वो करीब करने वाला है इन इल्लतों को दुरुस्त मजहब के। क्योंकि यहां तीन मजाहिब जिक्र किए हैं साहिब जामी ने। बाज़ उलमा फरमाते हैं कि इल्लतों की तादाद कितनी है, दो। बाज़ों ने कहा ग्यारह, और जबकि जमहूर क्या कहते हैं कि इल्लतों की तादाद नौ है भाई। तो लिहाजा इस शेर के अंदर भी उनको नौ शुमार किया गया, तो इन इल्लतों को नौ कहना यह कौल इसको दुरुस्त मजहब के करीब करने वाला है। उसके बाद मुसन्निफ रहमहुल्ला ने हर एक की मिसाल जिक्र की थी, जितने असबाब मनासर्फ जिक्र हुए थे। और फिर आगे वह हुक्मुहू के बाद शारह जामी ने आपको बतलाया था ऐ हुक्म गैर मुनसरिफी वल असर उल मुतरतिब अलैही। मैंने आपको बतलाया था कि ये जो वल असर उल मुतरतिब अलैही आया, ये अत्फ तफसीरी है। अत्फ तफसीरी इसे कहते हैं कि जो मातूफ होता है वो मातूफुन अलै का बयान करता है। हुक्म गैर मुनसरिफी, यानी गैर मुनसरिफ का हुक्म वो क्या है, तो बतला दिया कि इस हुक्म किसे कहते हैं, वो असर जो गैर मुनसरिफ पर मुरतब होता है, वो उस गैर मुनसरिफ का हुक्म है। और इस हैसियत से कि वो मुश्तमिल होता है दो इल्लतों पर, हैसियत की कैद भी जरूरी है, क्योंकि एक ही चीज में बाज़ औक़ात कई हैसियतें होती हैं। जैसे जैद को बाप भी कहेंगे लेकिन वो अपने औलाद की तरफ निस्बत करते हुए, जैद को बेटा भी कहेंगे लेकिन वो और हैसियत से है, यानी जैद के बाप की तरफ निस्बत करते हुए जैद उसका बेटा है। जैद को मालिक भी कहेंगे लेकिन यह और निस्बत से है, जैद अपने ममलूक की निस्बत से जैद क्या है, मालिक है। जैद को खावंद भी कहेंगे लेकिन और हैसियत से, यानी वो अपनी बीवी की तरफ निस्बत उसकी करें तो उस हैसियत से वो क्या है, खावंद है। तो चीजों में मुख्तलिफ हैसियतें हो सकती हैं। तो यहां पर भी गैर मुनसरिफ का हुक्म यह है कि उस पर कसरा भी नहीं आता और तनवीन भी नहीं, लेकिन किस हैसियत से, इस हैसियत से कि उसमें दो इल्लतें हैं, या एक इल्लत कायम मकाम दो के है, या मुख्तसर लफ्जों में कह दो इस हैसियत से कि वो गैर मुनसरिफ है। غیر منصرف ہونے کی حیثیت سے اس پر کیا اثر مرتب ہوتا ہے کہ اس پر کسرہ بھی نہیں آتا اور تنوین بھی نہیں آتی، اور دوسری حیثیتیں لیں تو پھر حکم اور ہوگا. یہی غیر منصرف اگر فاعل بنے تو فاعل ہونے کی حیثیت سے اس کا یہ حکم نہیں ہے کہ اس پر کسرہ اور تنوین نہیں آئے گا، بلکہ فاعل ہونے کی حیثیت سے اس کا حکم یہ ہے کہ اس پر رفع آئے گا. اسی طرح اگر یہ مفعول بنے تو مفعول بھی ہونے کی حیثیت سے اس کا حکم یہ ہوگا کہ اس پر نصب آئے گا. اس کے بعد پھر یہ بھی بتلایا تھا کہ یہ کسرہ اور تنوین کیوں نہیں آتے غیر منصرف پر، تو وجہ بیان کی تھی کہ یہ جو علتیں ہیں ان میں سے ہر علت کے اندر فرعیت ہے. فرعیت میں نے بتلایا یہ یا مشدد جو ساتھ جوڑی گئی ہے مصدر بنانے کے لیے ہے، جیسے ضارب سے مصدر بنا لیتے ہیں ضاربیت، کیا ترجمہ؟ ضارب ہونا. اور اسی طرح مضروب سے مصدر بنا لیا مضروبیت، کیا معنی؟ مضروب ہونا. تو یہاں پر بھی فرع کے ساتھ یا مشدد اور گولتا جوڑ دی گئی تو کیا بن گیا؟ فرعیت، یعنی فرع ہونا. تو ہر علت کے لیے فرعیت ہے، یعنی ہر علت میں فرع ہونے والا وصف موجود ہے، ہر علت فرع ہے، اس کے لیے کوئی نہ کوئی اصل ہے بھائی. تو جس اسم کے اندر دو علتیں آ جائیں گی تو اس اسم میں دو فرعیتیں آ گئیں، یعنی وہ دو اعتبار سے فرع ہو گیا تو وہ مشابہ ہو گیا فعل کے، کیونکہ فعل کے اندر بھی دو فرعیتیں ہیں، یعنی دو اعتبار سے وہ فرع ہے بھائی. کس طرح؟ کیا دو فرعیتیں ہیں فعل میں؟ ایک تو یہ کہ فعل محتاج ہوتا ہے فاعل کا، تو ایک ہے محتاج ہونا اور ایک ہے محتاج نہ ہونا. محتاج نہ ہونا اصل ہے، اسم کسی فاعل کا محتاج نہیں. تو اس اعتبار سے کہ اسم محتاج نہیں، اسم ہوا اصل، اور فعل محتاج ہے فاعل کا، اس کے بغیر فعل کا وجود ہی نہیں ہو سکتا، تو لہذا فعل فرع ہوا اسم کی. فعل کیا ہوا؟ فرع ہوا اسم کی. اور دوسرا یہ کہ فعل جو ہے اس کا اشتقاق ہوتا ہے مصدر سے، تو مصدر یعنی اسم ہوا اصل اور فعل ہوا اس کی فرع، کہ فعل اس سے بنایا گیا ہے بھائی. تو فعل کے اندر دو فرعیتیں آ گئیں، تو جب اسم کے اندر بھی دو علتیں آئیں گی تو اس میں بھی دو فرعیتیں آ گئیں. جب دو فرعیتیں آئیں تو فعل کے ساتھ اس کی مشابہت ہو گئی. جب فعل کے ساتھ مشابہت ہو گئی تو وہ اعراب جو اسم کے ساتھ خاص تھا اب وہ اس اسم پر نہیں آئے گا. وہ اعراب جو اسم کے ساتھ خاص تھا وہ اب اس اسم میں نہیں آئے گا، کیونکہ اس کی مشابہت کس کے ساتھ ہو گئی ہے؟ فعل کے ساتھ ہو گئی ہے. تو اور وہ کون سے اعراب ہیں؟ ایک کسرہ ہے اور ایک تنوین تمکن ہے. اب کسرہ بھی نہیں آئے گا، یہ غیر منصرف بن چکا، اور اب تنوین بھی نہیں آئے گی، کیونکہ کسرہ اور تنوین فعل میں نہیں آتے، یہ صرف کس میں آتے ہیں؟ اسم میں. تو جب یہ فعل کے مشابہ ہوا تو جو چیز فعل میں نہیں آتی اب وہ اس میں بھی نہیں آئے گی. یا دوسرے لفظوں میں یوں کہہ لو کہ یہ دو چیزیں خاص تھیں اسم کے ساتھ، تو جب اس کی فعل کے ساتھ مشابہت آ گئی تو اب وہ چیزیں جو اسم کے ساتھ خاص ہیں وہ اس میں نہیں آئیں گی. اس کے بعد پھر وہ جو نو اسباب منع صرف ہیں ان میں فرعیت بھی بیان کی تھی کہ کس طرح ہر علت میں فرعیت ہے. تو بتلایا تھا کہ عدل یہ فرع ہے کس کی؟ معدول عنہ کی. اصل تو یہ ہے جس وزن پر کوئی اسم ہے اسی پر رہنا چاہیے، لیکن جب اس کو پھیر کر نئے وزن پر لے گئے تو یہ کیا ہوا؟ اس کی فرع ہوا. تو عدل فرع ہے معدول عنہ کی، یعنی جس سے پھیرا گیا. جیسے عمر کو کس سے بنایا گیا؟ عامرن سے، تو عامرن ہوا معدول عنہ، اور عمر کیا ہوا؟ معدول. تو اس کے اندر فرعیت آ گئی، معدول عنہ ہے اصل اور یہ عمر کیا ہے؟ فرع ہے بھائی. تو یہ عدل جو ہے اس میں فرعیت ہے بھائی، یہ فرع ہے معدول عنہ کی. اسی طرح وصف فرع ہے موصوف کی بھائی، کیونکہ موصوف اصل ہے اور وصف وہ اس کے ساتھ قائم ہے. موصوف ہے تو وصف بھی ہے، موصوف نہیں تو وصف بھی نہیں ہے. اسی طرح تانیث فرع ہے تذکیر کی، کیونکہ آپ پہلے کہتے ہیں قائمن، دیکھو صیغہ بنا لیا اس میں فاعل کا، اور پھر اس کے ساتھ تانیث کی تا وغیرہ جوڑ کر اس کو مؤنث بناتے ہیں قائمتن، تو معلوم ہوا مذکر اصل ہے اور مؤنث اس کی فرع. تو تانیث فرع ہے تذکیر کی بھائی، تانیث فرع ہے تذکیر کی. اسی طرح تعریف فرع ہے تنکیر کی. اصل اسم میں کیا ہے؟ وہ نکرہ ہوتا ہے، پھر اس کو معرفہ بنایا جاتا ہے. جیسے رجلن، دیکھو نکرہ ہے، پھر اس پر الف لام داخل کیا جاتا ہے، ار رجل، اس کو معرفہ بنا لیا جاتا ہے. तो अलिफ लाम इसके साथ मिलाकर अर रजुल को क्या कर लिया गया, मारिफा बना लिया गया। तो मालूम हुआ तारीफ फरा है तनकीर की, और इसी तरह उजमा जो है वो फरा है अरबियत की, क्योंकि असल हर जुबान में यह है कि उसके साथ किसी और जुबान के अल्फाज नहीं मिलने चाहिए, लेकिन जब दूसरी जुबान के अल्फाज उसमें आ गए तो वो फरा है भाई, उस जुबान के अपने अल्फाज की निस्बत से यह फरा है। अब जुबान के अपने अल्फाज वो हुए असल, और यह दूसरी जुबान से आया है तो यह हुआ फरा। तो मालूम हुआ उजमा फरा है अरबी होने की, और इसी तरह जमा फरा है वाहिद की यानी मुफरद की, क्योंकि जमा मुफरद से बनती है, पहले मुफरद होता है फिर उससे जमा बनाई जाती है। इसी तरह तरकीब फरा है इफराद की, अफरद युफरिद, इफराद का माना मुफरद होना, पहले मुफरद होंगे फिर उनको जोड़ा जाएगा तो तरकीब होगी, अगर मुफरद नहीं है तो तरकीब कैसे हो सकती है। तो इफराद जो है वो असल है किसके लिए, तरकीब के लिए, तो तरकीब उसकी फरा है। इसी तरह अलिफ नून जायदतान जो हैं वो माजीदता अलैहि की फरा हैं, जैसे इमरान इसके अंदर आयन मीम रा जो शुरू में आया ये है माजीदता अलैहि, जिस पर अलिफ नून की ज्यादती की गई, तो ये है असल और अलिफ नून है जायद, आयन मीम रा असल हैं। अगर ये ना होते तो अलिफ नून की ज्यादती किस पर करते भाई, तो मालूम हो वो है असल और ये है फरा। या जैसे उस्मान भाई, आयन सा मीम ये है असल और अलिफ नून उस पर जायद है भाई। और इसी तरह वजन फेल जो है वो वजन इसम की फरा है, इसलिए क्योंकि हर किस्म में, हर किस्म जो है उसके अंदर अपना वजन आना चाहिए, किसी और किस्म का वजन नहीं। कुछ वजन है इसम के, कुछ वजन है फेल के, इसम में इसम का वजन आना चाहिए, फेल में फेल का वजन, लेकिन फेल का वजन जब इसम में आ गया तो ये वजन क्या हुआ, फरा हुआ। इसम के अपने वजन वो असल, और दूसरी किस्म यानी फेल का वजन इसके अंदर आ गया वो फरा हुआ। बात समझ में आ गई। अब आइए आज के सबक पर भाई, देखिए भाई कहते हैं वयजूजु अलायम तनियो सवा उनका न जरूरियन औ गैर जरूरियन। पहले मतन मतन देख लीजिए भाई, कहते हैं वयजूजु सरफुहु लि जरूरति औ लि तनासुबी मिसलु सलासिलं व अगलाला। वयजूजु सरफुहु, और गैर मुनसरिफ की सर्फ भी जायज है, सर्फुहु ऐ सर्फु गैर मुनसरिफी, गैर मुनसरिफ की सर्फ भी जायज है। सर्फ यानी उसको मुनसरिफ पढ़ना, गैर मुनसरिफ को मुनसरिफ पढ़ना भी जायज है। किस वजह से, ले जरूरती, जरूरत की वजह से, औली तनासुबी या तनासुब की वजह से। जरूरत से मुराद याद रखिए जरूरत शेरी है भाई, जरूरत शेरी। मैंने आपको बतलाया था कि अशार के खास औजान होते हैं, एक हर्फ भी इधर उधर हो जाए तो सारे शेर का वजन खराब हो जाता है। आप भी अशार पढ़ते हैं देखो, उनमें एक खास रवानी होती है, एक खास तरन्नुम होता है, और जिस शेर में जरा भी वजन खराब हो तो सुनने वाला जो है उसको अगर अल्लाह ने ज़ौक दिया है वो फौरन उसको महसूस कर लेगा कि नहीं भाई इस शेर में रवानी नहीं है, इस शेर में कुछ लुत्फ नहीं है, तरन्नुम नहीं है भाई। तो अशार के खास औजान होते हैं। तो बाज़ औकात अब शेर के अंदर गैर मुनसरिफ लफ्ज को लेकर आए, अब उस पर कसरा और तनवीन नहीं पड़ेंगे तो शेर का वजन ठीक नहीं रहता, तो अब मजबूरन फिर क्या करना पड़ता है, गैर मुनसरिफ को मुनसरिफ पढ़ना पड़ता है जरूरत शेरी की वजह से। और यह वाजिब होता है, लाजिम होता है। क्यों लाजिम है, क्यों वाजिब है, हां ताकि शेर का वजन ठीक रहे। अगर आप गैर मुनसरिफ के ऊपर कसरा और तनवीन इस वक्त नहीं पढ़ेंगे तो सारा शेर का वजन टूट जाएगा भाई। तो ये जो जरूरत है शेरी की वजह से गैर मुनसरिफ को मुनसरिफ पढ़ा जाता है, ये वाजिब है, लाजिम है, इसके बगैर शेर का वजन ही सही नहीं बनेगा। और कभी कभार गैर मुनसरिफ को मुनसरिफ पढ़ते हैं तनासुब की वजह से, किसकी वजह से, तनासुब की वजह से, तनासुब यानी मुनासिबत, दो कलीमे इकट्ठे आ गए, उनमें से एक मुनसरिफ है एक गैर मुनसरिफ है। अब मुनसरिफ पर तो कसरा या तनवीन आ रहे हैं और गैर मुनसरिफ पर कसरा या तनवीन नहीं लाते, तो दोनों में मुनासिबत नहीं रहती भाई, तवज्जो है, दो कलीमे इकट्ठे आ गए, एक है मुनसरिफ एक है गैर मुनसरिफ, मुनसरिफ पर तो कसरा और तनवीन आएंगे और गैर मुनसरिफ पर कसरा और तनवीन नहीं आएंगे, तो दोनों में मुनासिबत नहीं होगी भाई दोनों में, तो लिहाजा फिर ऐसे मौके पर गैर मुनसरिफ को मुनसरिफ पढ़ना मुनसरिफ करना जायज है। जैसे कुरान में है भाई सलासिला व अगलाला, सलासिला व अगलाला। अब देखो सलासिल मसाजिद वजन है और यह जमा मुंतहल जुमुआ का वजन है और जमा मुंतहल जुमुआ दो सबबों के कायम मकाम है, तो यह गैर मुनसरिफ है, न इस पर कसरा आ सकता है और ना तनवीन, लेकिन इस पर सलासिलन तनवीन आ गई भाई। तनवीन क्यों आई? क्योंकि इसके पड़ोस में इसके साथ जो है एक और लफ्ज है अगलालन, अब उस पर तनवीन आ रही है, जब उस पर तनवीन आ रही है तो उसके साथ मुनासिबत, उसके मुनासिब करने के लिए, उसके साथ मुनासिबत पैदा करने के लिए सलासिला पर भी तनवीन लाई गई भाई, तो सलासिला व अगलाला। अब देखो दोनों में मुनासिबत है, दोनों में मुनासिबत आ गई भाई। तो अब याद रखो ये जो मुनासिबत की वजह से गैर मुनसरिफ को मुनसरिफ किया जाता है ये वाजिब और लाजिम नहीं है, वाजिब और लाजिम नहीं है। हां बेहतर है, बेहतर है कलिमात में मुनासिबत होनी चाहिए भाई, मुनासिबत ना हो ये पसंदीदा नहीं। मालूम हुआ जरूरत की वजह से गैर मुनसरिफ को मुनसरिफ पढ़ना वाजिब हो जाता है, जरूरी हो जाता है, और मुनासिबत के लिए गैर मुनसरिफ का मुनसरिफ पढ़ना वाजिब नहीं होता। तवज्जो है, जायज है लेकिन वाजिब नहीं है। यहां तक बात समझ में आ गई, तो हासिल कलाम यह हुआ कि गैर मुनसरिफ को मुनसरिफ बनाना जरूरत और तनासुब की वजह से होता है। किसकी वजह से? जरूरत और तनासुब की वजह से। जरूरत की वजह से मुनसरिफ बनाना या मुनसरिफ पढ़ना वाजिब है, वाजिब है, और तनासुब की वजह से जायज है, वाजिब नहीं। तो अब यहां पर आया देखो मतन में, वयजूजु सर्फुहु, और गैर मुनसरिफ की सर्फ जायज है, यानी उसको मुनसरिफ पढ़ना जायज है। यहां आया यजूजु, यजूजु का तो क्या मतलब है? जायज है, पढ़ो या ना पढ़ो। हालांकि आगे जरूरत और तनासुब जिक्र हो रहा है, जरूरत में पढ़ना वाजिब होता है और तनासुब में पढ़ना जायज होता है, तो ये यजूजु वाजिब को तो शामिल नहीं, यजूजु का मतलब तो है जायज, मालूम हुआ वाजिब नहीं है। और हालांकि आगे जब तफसील बयान की तो उसमें जरूरत को भी जिक्र किया और तनासुब को भी, और जरूरत की वजह से तो पढ़ना वाजिब हो जाता है। बात समझ में आ गई? तो ये यजूजू के तहत तो दाखिल नहीं होता कि गैर मुनसरिफ को मुनसरिफ पढ़ना जायज है जरूरत की वजह से, भाई जायज नहीं है बल्कि वाजिब है, तो ये तो यजूजू में दाखिल नहीं हो रहा। बात समझ में आई? फिर सुनो, यजूजू सर्फुहु, गैर मुनसरिफ को मुनसरिफ पढ़ना जायज है, दो वजहें जिक्र की, एक लिए जरूरत और एक लिए तनासुब, यानी इनकी वजह से पढ़ना जायज है, इन दो वजूहात की वजह से गैर मुनसरिफ को मुनसरिफ पढ़ना जायज है, लेकिन यजूजू तो इन दोनों को शामिल ही नहीं होता, इन दो की वजह से जायज कैसे, इनमें से एक की वजह से तो वाजिब होना चाहिए। इश्काल समझ में आ गया? तो अब आगे साहिब जामी उसका जवाब दे रहे हैं, कहते हैं वयजूजु ऐ ला यमतनिउ, कि ये यजूजु ला यमतनिउ के माना में है, यानी यहां इम्कान आम मुकय्यद बिजानिबिल वजूद मुराद है। क्या मुराद है? इम्कान आम मुकय्यद बिजानिबिल वजूद मुराद है, और वो आम होता है, वो जरूरी को भी शामिल होता है और गैर जरूरी को भी शामिल होता है। इम्कान आम और इम्कान खास भाई ये किसे कहते हैं, ये जरा लिख लीजिए चंद बातें भाई, लिखिए भाई जल्दी जल्दी लिखिए। इम्कान दो किस्म पर है, इम्कान दो किस्म पर है, एक इम्कान आम और एक इम्कान खास, एक इम्कान आम और एक इम्कान खास। जी नंबर एक इम्कान आम, जी उसकी तारीफ लिखिए, अल इम्कान उल आम, अल इम्कान उल आम, هو سلب الضرورت. سلب سین لام با سلب, سلب کا کیا معنی ہوتا ہے؟ نفی کرنا. قضیہ سالبہ اور موجبہ آپ نے پڑھا ہے, تو سلب کا کیا معنی؟ نفی. الامکان العام هو سلب الضرورت عن الجانب المخالف, عن الجانب المخالف. ترجمہ سمجھ میں آ رہا ہے؟ آسان ترجمہ ہے بھائی, لکھنے کی نہیں ضرورت. دیکھو امکان عام وہ کہتے ہیں سلب الضرورت عن الجانب المخالف, جانب مخالف سے ضرورت کی نفی. توجہ ہے, جانب مخالف سے ضرورت کی نفی, یعنی جانب مخالف ضروری نہیں, جانب مخالف ضروری نہیں. دیکھو دو جانبیں ہوتی ہیں, ایک میں ہوگا وجود, ایک میں ہوگا عدم, دونوں ایک دوسرے کے مخالف ہیں. جب وجود ہے معلوم ہوا عدم نہیں ہے, اور جب عدم ہے معلوم ہوا وجود نہیں. وجود کا معنی کیا؟ ایک چیز کا ہونا. اور عدم کا کیا معنی؟ نہ ہونا. مثلا میں نے آپ سے کہا ہو سکتا ہے زید آیا ہو, دیکھو میں آنے کو ذکر کر رہا ہوں یا نہ آنے کو؟ ہو سکتا ہے زید آیا ہو, آنے کو ذکر کر رہا ہوں, نفی کا لفظ یہاں کوئی نہیں ہے. ہو سکتا ہے زید آیا ہو, اور دیکھو ہو سکتا ہے ممکن ہے, اسی کو آپ ممکن کہتے ہیں, ممکن ہے زید آیا ہو, یہی امکان کی بات چل رہی ہے. اسی کو امکان کہہ لو, ممکن ہے کہہ لو, یا ہو سکتا ہے کہہ لو, تو یہ امکان ہے بھائی. تو میں نے مثلا کیا کہا, ہو سکتا ہے زید آیا ہو, تو اس میں آنا ذکر ہے, آنا ذکر. جانب مخالف کیا؟ نہ آنا, یعنی عدم ہے. معلوم ہوا عدم ضروری نہیں, معلوم ہوا نہ آنا ضروری نہیں. اور کبھی نہ آنا ذکر ہوتا ہے, ہو سکتا ہے زید نہ آیا ہو. دیکھو اب یہ کس چیز کا امکان ذکر کیا جا رہا ہے؟ نہ آنے کا, یعنی عدم کا امکان. توجہ ہے, تو عدم ذکر ہو رہا ہے, تو عدم کی جانب مخالف کیا؟ وجود. عدم کی جانب مخالف کیا؟ میں نے کیا کہا, ہو سکتا ہے نہ آیا ہو, نفی لے آیا, تو یہ عدم ذکر ہو رہا ہے, نہ آنا ذکر ہو رہا ہے. اس کی جانب مخالف کیا؟ آنا, یعنی آنے کا وجود اس میں ذکر ہوگا. بات سمجھ میں آ گئی. تو امکان عام کسے کہتے ہیں؟ جانب مخالف سے ضرورت کا سلب. جانب مخالف سے ضرورت کا سلب, یعنی اگر ہونے کا ذکر ہے تو اس کی جانب مخالف کیا؟ نہ ہونا, یعنی عدم, ضروری نہیں. اور اگر نہ ہونا ذکر ہو تو نہ ہونے کی جانب مخالف کیا؟ ہونا, یعنی وجود, ضروری نہیں ہے. اچھا چلیے ذرا لکھیے, میں پھر تفصیل بیان کرتا ہوں. جی آگے لکھیے, الامکان الخاص, یا اب امکان خاص کی تعریف آ گئی. الامکان الخاص ہوا سلب الضرورتی, ہوا سلب الضرورتی عن الجانبین, عن الجانبین. لکھ لیا, الامکان الخاص هو سلب الضرورت عن الجانبین. امکان خاص وہ ضرورت کی نفی ہے دونوں جانب سے, یعنی ہونا بھی ضروری نہیں اور نہ ہونا بھی ضروری نہیں. سلب الضرورت ضرورت کی نفی ہے کہ ضروری نہیں ہے, ہونا بھی ضروری نہیں اور نہ ہونا بھی ضروری نہیں, وجود بھی ضروری نہیں اور عدم بھی ضروری نہیں. بھائی اس کو امکان خاص کہتے ہیں. بھائی آگے لکھیے الگ سطر, امکان عام کی دو قسمیں ہیں, امکان عام کی دو قسمیں ہیں. نمبر ایک, امکان عام مقید بجانب الوجود. ایک امکان عام مقید بجانب الوجود, اور اسے لا یمتنع سے تعبیر کرتے ہیں, اور اسے لا یمتنع, لا یمتنع سے تعبیر کرتے ہیں. لکھ لیا, کیا لکھا؟ پہلی قسم امکان عام مقید بجانب الوجود, اور اسے لا یمتنع سے تعبیر کرتے ہیں. دوسری قسم لکھیے, نمبر دو, امکان عام, امکان عام مقید بجانب العدم, مقید بجانب العدم. और इसे ला यजिबू से ताबीर करते हैं, और इसे ला यजिबू से ताबीर करते हैं। लिख लिया जी। आगे लिखिए अलग सतर, कजिया मुजिबा में, कजिया मुजिबा में इम्कान आम जिक्र हो, इम्कान आम जिक्र हो तो ये इम्कान आम मुकैद बिजानिबिल वजूद है, तो ये इम्कान आम मुकैद बिजानिबिल वजूद है। और कजिया सालेबा में, और कजिया सालेबा में इम्कान आम जिक्र हो, इम्कान आम जिक्र हो तो ये इम्कान आम, तो ये इम्कान आम मुकय्यद बिजानिबिल आदम है, तो ये इम्कान आम मुकय्यद बिजानिबिल आदम है। आगे अलग सतर लिखिए, इम्कान खास में, इम्कान खास में जानिबैन से जरूरत का सलब होता है, जानिबैन से जरूरत का सलब होता है, यानी वजूद और आदम दोनों से, यानी वजूद और आदम दोनों से, और इसे, और इसे ला यजिबू ला यमतनियु से ताबीर करते हैं, और इसे ला यजिबू ला यमतनियु से ताबीर करते हैं, यानी इम्कान खास, यानी इम्कान खास मुकय्यद बिजानिबिल वजूद भी होता है, मुकय्यद बिजानिबिल वजूद भी होता है, और मुकय्यद बिजानिबिल आदम भी, और मुकय्यद बिजानिबिल आदम भी। यहां तक लिख लिया। अब इसको थोड़ा सा समझ लो भाई। देखिए ये इम्कान आम और इम्कान खास आप पढ़ते रहते हैं किताबों में और मंतिक के अंदर जिक्र होता है, बड़ा मुश्किल है, तुलबा को समझ में ही नहीं आता भाई। इंशाल्लाह अब आपको पूरी तरह यह बात समझ में आ जाएगी कि इम्कान आम किसे कहते हैं, इम्कान खास किसे कहते हैं। मैंने आपको बतलाया कि इम्कान दो किस्म पर है, एक इम्कान आम और एक इम्कान खास। इम्कान आम कहते हैं सलबु जरूरती अनिल जानिबिल मुखालिफ, जानिब मुखालिफ से जरूरत की नफी, यानी जानिब मुखालिफ जरूरी नहीं, जानिब मुखालिफ जरूरी नहीं। मसलन एक कजिया, कजिया जानते हो, कजिया वो कॉल जिसके कहने वाले को सच्चा या झूठा कहा जा सके, यानी जुमला खबरिया, जुमला खबरिया को मंतिक में क्या कहते हैं, कजिया। जैद आलिम है, देखो इसके कहने वाले को सच्चा या झूठा कहा जा सकता है। तो यह दो किस्म पर है यह कजिया, या मुजिबा होगा जैद आलिम है, या सालिबा होगा जैद आलिम नहीं है। तो एक में ईजाब है, जैद के लिए आलिम होने का इस बात है, और दूसरे में जैद से आलिम होने की नफी। ईजाब हो तो इसको कहेंगे कजिया मुजिबा, और सलब हो तो इसको कहेंगे कजिया सालिबा कहेंगे भाई। सलब का माना होता है नफी, तो इसके अंदर नफी होती है, इसलिए इसको सालिबा कहते हैं भाई। तो जो भी कजिया हो उसमें, जो कजिया होगा उसमें या ईजाब जिक्र होगा या सल्ब जिक्र होगा, यानी एक चीज का होना जिक्र होगा या ना होना। और इसी तरह ये इम्कान है, हो सकता है, आप भी कलाम में आम इस्तेमाल करते हैं, किसी कोई साथी से बात करते हुए आप कहते हैं हो सकता है जैद इम्तिहान में पास हो जाए, या हो सकता है वो इम्तिहान में फेल हो जाए, या हो सकता है जैद आ गया हो, हो सकता है जैद न आया हो, तो हो सकता है या मुमकिन है, एक ही बात है। तो ये आप इम्कान का लफ्ज बोलते रहते हैं अपने कलाम में। अब इसका क्या माना होता है उसको समझ लें। देखो ये जो आप हो सकता है कहते हैं, आगे कलाम मुस्बत होगा या मनफी होगा? हो सकता है जैद आ गया हो, देखो इसमें नफी नहीं है, ईजाब है। और एक है हो सकता है जैद न आया हो, इसमें नफी है। तो कजिया मुजिबा के अंदर वजूद का जिक्र होता है होने का। हो सकता है जैद आ गया हो, देखो होना है, जैद के आना मुमकिन है। और एक है हो सकता है जैद न आया हो, इसमें न होना यानी आदम जिक्र हो रहा है। तो कजिया मुजिबा के अंदर, कजिया मुजिबा में वजूद का जिक्र होता है, तो कजिया मुजिबा के अंदर अगर इम्कान आम हो आ जाए तो वह इम्कान आम मुकैद बिजानिबिल वजूद होगा। वो क्या होगा भाई? कजिया मुजिबा में वजूद एक चीज का होना जिक्र होता है, तो वो उसमें इम्कान आम आए तो वो कौन सा इम्कान आम होगा? मुकैद बिजानिबिल वजूद। और कजिया सालिबा के अंदर अगर इम्कान आ जाए तो वो कौन सा होगा? इम्कान आम मुकैद बिजानिबिल आदम, क्योंकि सालिबा में आदम यानी नफी जिक्र होती है। बात समझ में आ गई? अब देखो वजूद की जानिब मुखालिफ है आदम, और आदम की जानिब मुखालिफ है वजूद। तो अगर वजूद जिक्र है, मसलन मैंने कहा हो सकता है जैद आ गया हो, हो सकता है जैद आ गया हो, इसकी जानिब मुखालिफ क्या? आदम, आदम न आना। तो जानिब मुखालिफ जरूरी नहीं, क्या माना? आदम जरूरी नहीं, आदम
जरूरी।
जब मैं कहूं हो सकता है जैद आ गया हो, मालूम हुआ आदम जरूरी नहीं। अगर आदम जरूरी होता तो मैं ये कह ही नहीं सकता था कि हो सकता है जैद आ गया हो। अगर आदम जरूरी हो तो फिर ये नहीं कह सकता कि मैं कि हो सकता है जैद आ गया हो। मसलन फर्ज करो जैद जो है मक्का मुकर्रमा में है, और अभी आपकी उससे टेलीफोन पर बात हुई, आपको पक्का पता है जैद इस वक्त कहां है? मक्का मुकर्रमा में है। तो अब आप अपने साथी को यह कह सकते हैं हो सकता है जैद अभी घर आ गया हो, उसका घर मसलन लाहौर में है। आप कह सकते हैं अपने साथी को कि हो सकता है जैद अभी घर आ गया हो। अब आप हो सकता है नहीं कह सकते, क्यों? क्योंकि इस वक्त उसका न आना जरूरी है, वो इस वक्त आ ही नहीं सकता क्योंकि वो बहुत दूर है। बात समझ में आ रही है? तो हो सकता है आप तभी कहते हैं जब आदम जरूरी न हो। जब आदम, अगर आदम जरूरी होता, जैद का न आना जरूरी होता, तो आप कह सकते थे हो सकता है जैद अपने घर अभी आ गया हो। या दूसरी मिसाल ले लो, मसलन ऊंट है और एक है सुई का नाका, भाई सुई का सुराख जो है, अब ऊंट कितना बड़ा है, सुई का सुराख कितना छोटा सा है, अब ये ऊंट इस सुई के नाके में से नहीं गुजर सकता। तो मालूम हुआ ऊंट का सुई के नाके से न गुजरना जरूरी है, लाजिम है, तवज्जो है। तो अब क्या मैं कह सकता हूं हो सकता है ऊंट सुई के नाके से गुजर जाए? नहीं, क्योंकि जानिब मुखालिफ जरूरी है। जानिब मुखालिफ क्या? आदम जरूरी है। जब आदम जरूरी है तो मैं नहीं कह सकता हो सकता है कि वजूद में इम्कान ले आऊं मैं। तो जब इम्कान जिक्र किया जाए तो इसका मतलब है जानिब मुखालिफ जरूरी नहीं है भाई। हालांकि यहां पर तो न गुजरना जरूरी है, तो जानिब मुखालिफ जरूरी है। तो कजिया मुजिबा में क्या जिक्र होता है? एक चीज का वजूद, या यूं का एक चीज का सबूत। और कजिया सालिबा में क्या जिक्र होता है? एक चीज का आदम जिक्र होता है, और वजूद और आदम एक दूसरे के मुखालिफ हैं। तो कजिया मुजिबा के अंदर इम्कान आम आ जाए तो वो इम्कान आम मुकैद भी जानिबिल वजूद होगा, और कजिया सालिबा के अंदर नफी होती है तो वो इम्कान आम मुकैद भी जानिबिल आदम होगा। और इम्कान आम जब मुकैद भी जानिबिल वजूद हो, यानी आप कहें हो सकता है ऐसा हो, तो जानिब मुखालिफ क्या मालूम हुआ? आदम जरूरी नहीं, जब भी आप ये कह रहे हैं। और जब कजिए के अंदर नफी जिक्र हो सकता है ऐसा ना हो, देखो नफी जिक्र कर रहे हैं, ये आप तभी कहेंगे जब वजूद जरूरी नहीं होगा। जानिब मुखालिफ से जरूरत की नफी। तो मैंने क्या जिक्र किया? हो सकता है जैद ना आया हो। वजूद जिक्र कर रहा हूं या आदम जिक्र कर रहा हूं? आदम जिक्र कर रहा हूं, और आदम की जानिब मुखालिफ क्या? वजूद। मालूम हुआ वजूद जरूरी नहीं, मैं तभी यह कहूंगा जब वजूद जरूरी ना हो। भाई बात समझ में आ गई? अगर वजूद जरूरी है फिर मैं ये नहीं कह सकता कि हो सकता है जैद ना आया हो। तो ये दो किस्में हुई इम्कान आम की भाई। तो ये जो इम्कान आम मुकैद भी जानिबिल वजूद होता है, इसको ला यमतनियों से ताबीर करते हैं। किससे? لائم تنے اسے یعنی ناممکن نہیں ہے. میں نے کہا ہو سکتا ہے زید آ گیا ہو, یہ میں کب کہوں گا؟ جب اس کا آنا ناممکن نہ ہو. ہو سکتا ہے, دیکھو ہو سکتا ہے کہہ دو یا ناممکن نہیں ہے کہہ دو, ایک ہی بات ہے. اگر وہ مکہ میں بیٹھا ہے تو پھر میں نہیں کہہ سکتا کہ ابھی زید گھر آ جائے گا. اگر وہ مکہ میں بیٹھا ہے پھر اس وقت اس کا گھر اس کا آنا ممکن نہیں, یعنی عادتاً ممکن نہیں ہے. عادتاً ممکن نہیں ہے کہ وہ گھر ایک دم اس وقت وہ پہنچ جائے. ہاں بطور کرامت کے آ جائے وہ تو الگ بات ہے, لیکن عادتاً یہ ممکن نہیں. تو جب میں نے کہا ہو سکتا ہے زید ابھی گھر آ گیا ہو, کیا مانا؟ لا یمتنع, یہ امکان عام مقید بجانب الوجود ہے. ہو سکتا ہے آ گیا ہو, یہ کیا ہے؟ امکان عام مقید بجانب الوجود. اس کو کس سے تعبیر کرتے ہیں؟ لا یمتنع سے تعبیر کرتے ہیں. معلوم ہوا زید کا اس وقت گھر آنا ناممکن نہیں ہے, ممکن ہے. بات سمجھ میں آ؟ تو امکان عام مقید بجانب الوجود اس کو لا یمتنع سے تعبیر کرتے ہیں, اور امکان عام مقید بجانب العدم اس کو لا یجب سے تعبیر کرتے ہیں. یعنی بات ضروری نہیں ہے, ضروری نہیں ہے. مثلا میں نے کیا کہا؟ ہو سکتا ہے زید نہ آیا ہو. ہو سکتا ہے زید نفیہ اس بات ہے, نفی ہے. تو یہ امکان عام مقید بجانب العدم ہوا, اور اس کی جانب مخالف کیا؟ وجود. معلوم ہوا آنا ضروری نہیں, جانب مخالف یعنی وجود یعنی آنا ضروری نہیں ہے. تو اس کو کس سے تعبیر کرتے ہیں؟ لا یجیبو سے. کس سے؟ لا یجیبو سے. اچھا ہو سکتا ہے ابھی بھی بات پوری طرح واضح نہ ہوئی ہو. یوں کریں ذرا اپنی کاپی پر ایک نقشہ بنائیے بھائی, جلدی کیجئے. چھوٹا سا ایک چھوٹی سی ایک صورت ہم بنا لیتے ہیں. یوں کرو صفحے کے درمیان میں ایک نقطہ لگائیں, درمیان میں بھائی, اس کے دونوں طرف اس نقطے کے آس پاس کوئی دو دو انچ جگہ ہونی چاہیے, بس ایسی جگہ نقطہ لگاؤ, درمیان میں نقطہ لگا دیں. اب اس نقطے سے کوئی ڈیڑھ ڈیڑھ انچ کی تین لکیریں کھینچیں بھائی, ایک پنکھا بنا دیں اسے, ڈیڑھ ڈیڑھ انچ کی. ایک نقطہ لگایا, اس نقطے سے دائیں بائیں نیچے یہ تین لکیریں کھینچ دیں بھائی, پنکھے جیسی صورت بنا لیں, اور زیادہ لمبی لکیریں نہ ہوں لیکن بہرحال ایک ڈیڑھ انچ کی ضرور ہوں, کیونکہ ہم نے اس کے ساتھ لکھنا ہے تاکہ تحریر قریب قریب نہ ایک دوسرے سے دور رہے. پنکھے کی صورت بنا لی. اچھا یاد رکھو یہ جو چیزیں ہیں نا یہ تین قسم کی ہیں بنیادی طور پر. کچھ وہ جن کا وجود ممکن ہی نہیں ہے, اور کچھ وہ جن کا ہونا واجب ہے, اور کچھ وہ ہیں جن کا ہونا نہ ہونا برابر ہے. تو اس ایک لکیر کے کنارے پر لکھ دیں واجب بھائی. کچھ چیزیں ہیں جن کا ہونا واجب ہے, جیسے اللہ تعالیٰ کی ذات ہے. اللہ تعالیٰ کی ذات جو ہے وہ واجب الوجود ہے, اس کا ہونا ضروری ہے. اگر اللہ کی ذات نہ ہو تو پھر باقی چیزوں کا وجود ممکن ہی نہیں ہے بھائی. تو اللہ کی ذات واجب الوجود ہے. تو ایک کنارے پر کیا لکھا؟ ایک لکیر کے کنارے پر کیا لکھا؟ واجب. دوسری طرف اوپر لکھ لیں ممتنع بھائی, ممتنع. کچھ چیزیں ہیں ان کا وجود ممتنع ہے, وہ ہو ہی نہیں سکتی. جیسے شریک باری تعالی, اللہ تعالی کا شریک, اللہ کا شریک ممکن ہی نہیں ہے بھائی. یا دوسری مثال لے لو, جیسے لا شے, لا وجود. لا شے کا وجود ہو ہی نہیں سکتا, لا شے ہو ہی نہیں سکتی بھائی, کیونکہ جب بھی کوئی لا شے پائی گئی تو وہ تو لا شے نہ رہے گی, وہ تو کیا بن جائے گی؟ شے بن جائے گی. اسی طرح لا وجود ممکن ہی نہیں ہے کہ پایا جائے, کیونکہ لا وجود اگر پایا جائے گا وہ تو لا وجود نہ رہے گا بلکہ کیا بن جائے گا؟ وجود بن جائے گا. تو کچھ چیزیں ہیں واجب, ایک کنارے پر آپ نے کیا لکھا؟ واجب. دوسرے خط کے کنارے پر کیا لکھا؟ ممتنع. کچھ چیزیں جو ہیں ممتنع ہیں, یعنی وہ ہو ہی نہیں سکتی. اور تیسری قسم ہے ممکن بھائی, تیسرے کنارے پر لکھ لیں ممکن. کچھ چیزیں ممکن ہیں, یعنی ان کا ہونا نہ ہونا برابر ہے. ہو تب بھی ٹھیک، نہ ہو تب بھی ٹھیک، اور یہ جیسے تمام چیزیں آپ کائنات میں دیکھ رہے ہیں یہ سب ممکنات ہیں، ان کا نہ ہونا ضروری اور نہ ہونا ضروری. ہمیں اللہ نے پیدا فرمایا انسانوں کو، اگر اللہ انسانوں کو پیدا نہ فرماتے تو بھی کائنات کا نظام اللہ چلا سکتے تھے، کوئی اور مخلوق پیدا فرما دیتے. تو گویا بنیادی طور پر چیزیں کتنی قسم کی ہو گئیں؟ تین: واجب، ممتنع اور ممکن. ممکن کس کو کہتے ہیں؟ جس کا ہونا نہ ہونا برابر ہو، ہو تو بھی کوئی حرج نہیں، نہ ہو تو بھی کوئی حرج نہیں. اچھا، اب اس پہ نظر رکھیں، یہ جو واجب ہے اس کو تعبیر کس سے کریں گے؟ یجیبو سے. تو واجب کے ساتھ لکھ لیں یجیبو، واجب کے ساتھ لکھ لیں چھوٹا سا یجیبو. دیکھا، اس چیز کا ہونا واجب ہے، یجیبو فعل ہے بھائی. جب یہ یجیبو ہے تو باقی دو چیزیں کیا ہو گئیں؟ لا یجیبو ہو گئیں بھائی. تو ممتنع کے پاس بھی لکھ لو لا یجیبو، لا یجیبو، اور ممکن کے نیچے بھی لکھ لو لا یجیبو، ممکن کے نیچے بھی لکھ لو لا یجیبو. سورت سمجھ میں آ رہی ہے؟ واجب جو ہے وہ ہے یجیبو، جب وہ یجیبو ہے تو ظاہر سی بات ہے باقی دونوں چیزیں لا یجیبو، ان کے ساتھ ہم نے لا یجیبو لکھ لیا. اچھا، ان میں سے ایک قسم ہے ممتنع. ممتنع کا کیا معنی؟ یمتنعو. لہذا ممتنع کے پاس لکھ لیں یمتنعو، یمتنعو لکھیں. اس کو کس سے تعبیر کرتے ہیں؟ یمتنعو سے. جب یہ یمتنعو ہے تو باقی دونوں کیا ہو گئے؟ لا یمتنعو. تو باقی دونوں کے ساتھ لا یمتنعو لکھو بھائی. واجب کے پاس بھی لا یمتنعو لکھو اور ممکن کے پاس بھی لا یمتنعو لکھو. لکھ لیا؟ اب ذرا ممکن پہ نظر رکھیں. جو ممکن تھا اس کے پاس دونوں قیدیں آ گئیں، لا یجیبو لا یمتنعو، اس کا ہونا بھی ضروری نہیں اور نہ ہونا بھی ضروری نہیں. تو یہ امکان خاص ہے بھائی، یہ امکان خاص ہے. دیکھو، اس کو میں نے لکھوایا تھا آپ کو کس سے تعبیر کرتے ہیں، وہ جب بھی میں نے لکھوایا ذرا اس پہ نظر رکھو، وہ جو تعریفیں لکھوائیں. امکان خاص میں جانبین سے ضرورت کا سلب ہوتا ہے، اور اسے لا یجیبو لا یمتنعو سے تعبیر کرتے ہیں. دیکھو، لا یجیبو لا یمتنعو آ گیا بھائی. اور امکان عام وہ کتنی قسم پر تھا؟ دو قسم پر. ایک کو کس سے تعبیر کرتے ہیں؟ ذرا دیکھو وہ جو میں نے تعریف لکھوائی، ایک امکان عام مقید بھی جانب الوجود ہے، اس کو کس سے تعبیر کرتے ہیں؟ لا یمتنعو سے. اب ذرا اس نقشے پہ نظر رکھو، لا یمتنعو میں کتنی چیزیں آ گئیں؟ دو آ گئیں، واجب بھی آ گیا اور ممکن بھی آ گیا. واجب بھی اور ممکن، دونوں لا یمتنعو ہیں بھائی. اور امکان عام مقید بھی جانب العدم، اس کو کس سے تعبیر کرتے ہیں؟ لا یجیبو سے. اور لا یجیبو میں کتنی چیزیں آئیں؟ لا یجیبو میں بھی دو چیزیں آ گئیں، ممتنع بھی آ گیا لا یجیبو میں اور ممکن بھی آ گیا. توجہ ہے؟ لا یجیبو میں کیا کیا آیا؟ ممتنع اور ممکن. اور لا یمتنعو میں کتنی چیزیں آئی تھیں؟ دو چیزیں، واجب اور ممکن، یہ دو چیزیں لا یمتنعو میں آئی تھیں. دیکھو اور مزید سمجھ لو. مثلا میں آپ سے کہتا ہوں، ادھر دیکھیے، آپ ذرا اس نقشے پہ بھی نظر رکھنا اور تعریف بھی سننا. میں کہتا ہوں ہو سکتا ہے زید آ گیا ہو. آنے کو ذکر کر رہا ہوں، وجود کو یا عدم کو؟ وجود کو. ہو سکتا ہے زید آ گیا ہو، میں نے نفی والا کوئی لفظ استعمال نہیں کیا، تو یہ کیا ہے؟ وجود کا ذکر ہو رہا ہے. تو یہ کون سا امکان ہوا؟ امکان عام مقید بجانب الوجود. اور اس کو کس سے تعبیر کرتے ہیں؟ لا یمتنعو سے. کس سے؟ لا یمتنعو سے. میں نے کہا ہو سکتا ہے زید آ گیا ہو، اس کی جانب مخالف نکالو ذرا، عدم بھائی. اس میں کیا ذکر؟ وجود ذکر ہے. دوسرے تو جانب مخالف کیا؟ عدم. معلوم ہوا عدم ضروری نہیں، یعنی زید کا نہ آنا ضروری نہیں. اگر نہ آنا ضروری ہوتا تو میں یہ نہیں کہہ سکتا تھا کہ ہو سکتا ہے زید آ گیا ہو. تو نہ آنا जरूरी नहीं। तो जब मैंने कहा हो सकता है जैद आ गया हो, तो ये इम्कान आम है मुकैद भी जानिबिल वजूद, इसको किससे ताबीर करते हैं? ला यमतनिउ से। किससे? ला यमतनिउ, यानी नामुमकिन नहीं है उसका आना, उसका आना नामुमकिन नहीं है। तो ला यमतनिउ से ताबीर करते हैं, और इसमें कितनी सूरतें आ गई? दो सूरतें, वाजिब हो वो भी इसके अंदर आ गया, और मुमकिन है खास वो भी इसके अंदर आ गया। ये इम्कान आम मुकैद भी जानिबिल वजूद है ना, मुकैद भी जानिबिल, जब मुकैद भी जानिबिल वजूद है, मालूम हुआ जानिब मुखालिफ जरूरी नहीं, और जानिब मुखालिफ क्या है? आदम। मालूम हुआ आदम जरूरी, बस सिर्फ इतना पता चला। तवज्जो है, जब मैंने कहा हो सकता है जैद आ गया हो, तो जानिब मुखालिफ क्या? आदम, यानी न आना, यानी मालूम हुआ आदम जरूरी नहीं, न आना जरूरी नहीं। जब न आना जरूरी नहीं, तो आना चाहे जरूरी हो या ना हो, दोनों आ गए इसके अंदर। यूं को और मुख्तसर लफ्जों में, हो सकता है जैद आ गया हो, यह इम्कान आम है मुकैद भी जानिबिल वजूद, वजूद मुमकिन है, यूं कहो वजूद वजूद मुमकिन है, मालूम आदम जरूरी नहीं। जब आदम जरूरी नहीं, तो वजूद चाहे जरूरी हो चाहे जरूरी ना हो, दोनों इसके अंदर आ गए, जैसे इस नक्शे में था। हां, नीचे एक दो सतरें और लिख लें, फिर आपको शायद फिर पूरी बात वाजे हो जाए आपके लिए। लिखिए भाई, इम्कान आम मुकैद भी जानिबिल वजूद में, इम्कान आम मुकैद भी जानिबिल वजूद में जानिब आदम से जरूरत की नफी होती है, जानिब आदम से जरूरत की नफी होती है, यानी आदम जरूरी नहीं, यानी आदम जरूरी नहीं, और वजूद ख्वाह जरूरी हो या ना हो, और वजूद ख्वाह जरूरी हो या ना हो, दोनों इसमें दाखिल हैं, दोनों इसमें दाखिल हैं। अब कुछ बात समझ में आई? इम्कान आम मुकैद भी जानिबिल वजूद में क्या जिक्र होता है? कि आदम जरूरी नहीं है, बाकी वजूद चाहे जरूरी हो या ना हो, दोनों सूरतें आ गई इसमें। इसी तरह दूसरा भी समझ लें, इम्कान आम मुकैद भी जानिबिल आदम, आदम उसमें आदम जिक्र होता है, मालूम हुआ वजूद जरूरी नहीं, वजूद जरूरी नहीं है, आदम चाहे जरूरी हो या ना हो, दोनों उसमें आ गए। बात समझ में आ गई? तो ये है इम्कान आम, बात समझ में आ गई। ये हम आम कलाम में भी इस्तेमाल करते रहते हैं। आप भी, जैसे मैंने मिसालें जिक्र कर दी, आप कहते हैं हो सकता है जैद आ गया हो, आप भी कहते हैं हो सकता है जैद ना आया हो, या कोई शख्स एक बात जिक्र करता है कि मैं जैद के पास जा रहा हूं, मुझे कुछ कर्ज की जरूरत है, आप उसको कहते हैं हो सकता है जैद आपकी मदद कर दे, या कभी आप कहते हैं हो सकता है वो आपकी मदद ना करे। तो देखा, हो सकता है वो आपकी मदद कर दे, मालूम हुआ यह कौन सा इम्कान है? इम्कान आम मुकैद भी जानिबिल वजूद, मालूम हुआ आदम जरूरी नहीं, आदम जरूरी नहीं, और वजूद वो चाहे जरूरी हो या ना हो, दोनों इसमें दाखिल हो गए। और फिर ये इम्कान आम को इम्कान आम क्यों कहते हैं, और इम्कान खास को इम्कान खास क्यों कहते हैं? वजह यह कि इम्कान आम में एक वक्त में एक कैद होती है, या सिर्फ ला यमतनिउ या सिर्फ ला यजिबू, तवज्जो है, ला यजिबू होगा या सिर्फ ला यमतनिउ होगा, जबकि इम्कान खास में दोनों कैदें होती हैं। जैसे उस नक्शे में आपने देखा, मुमकिन के नीचे क्या आ गया था? ला यजिबू ला यमतनिउ, यानी उसका वजूद भी जरूरी नहीं होता और आदम भी जरूरी नहीं, तो उसमें दो कैदें होती हैं। और आप भी जानते हैं, जितनी कैदें बढ़ती जाएं, चीज खास होती चली जाती है। मसलन मैंने कहा मुसलमान, तमाम दुनिया के मुसलमानों पर यह सादिक आता है। अब मैं एक कैद बढ़ाता हूं, पाकिस्तानी मुसलमान। अब देखो, बाकी दुनिया के मुसलमान इससे खारिज हो गए, सिर्फ किन पर सादिक आएगा? पाकिस्तानी मुसलमान। फिर मैं एक और कैद बढ़ाता हूं, पाकिस्तानी लाहौरी मुसलमान। अब देखो, पाकिस्तान में जो लाहौर के अलावा मुसलमान हैं, वो भी इससे निकल गए। देखा, तो जितनी कैदें बढ़ाते जाओ, चीज में तख्सीस आती जाती है, उसके अफराद कम होते चले जाते हैं। تو امکان خاص کے اندر کتنی قیدیں؟ دو. تو لہذا اس کو کیا کہا؟ امکان خاص، اس میں قیدیں زیادہ. اور دوسرے امکان عام میں ایک وقت میں ایک قید ہوتی ہے، اس لیے اس کو کیا کہا؟ امکان عام کہا. بات سمجھ میں آ گئی؟ اب آئیے کتاب پر بھائی. تو کہتے ہیں وَيَجُوزُ أَن لَا يَمْتَنِعُ سَوَاءٌ كَانَ ضَرُورِيًّا أَوْ غَيْرَ ضَرُورِيٍّ. وَيَجُوزُ کے بعد شارح جامی فرما رہے ہیں أَن لَا يَمْتَنِعُ، معلوم ہوا کون سا امکان مراد ہے؟ امکان عام مقید بجانب الوجود، جس میں عدم ضروری نہیں ہوتا، جانب مخالف سے ضرورت کی نفی، یعنی عدم ضروری نہیں ہوتا، اور وجود چاہے ضروری ہو یا ضروری نہ ہو دونوں اس میں داخل ہو گئے. تو لہذا لضرورتی او لتناسبی، غیر منصرف کو منصرف پڑھنا ضرورت کی وجہ سے ضروری ہوتا ہے، واجب ہوتا ہے، اور تناسب کی وجہ سے ضروری نہیں ہوتا. تو یہ جوزو کا کیا ترجمہ کر دیا؟ لا یمتنع، جس کے اندر عدم ضروری نہیں ہوتا اور وجود چاہے ضروری ہو چاہے ضروری نہ ہو دونوں داخل ہو گئے. تو یہ معنی ہے اَي لَا يَمْتَنِعُ سَوَاءٌ كَانَ ضَرُورِيًّا اَوْ غَيْرَ ضَرُورِيًّا، برابر ہے کہ وہ جو ہے ضروری ہو یا ضروری نہ ہو، دونوں اس میں داخل ہو گئے. تو حاصل جواب یہ کہ صاحب جامی بتلانا یہ چاہتے ہیں کہ وَيَجُوزُ یہاں پر يُمْكِنُ کے معنی میں ہے، جائز ہے یعنی ممکن ہے. یہ جوزو کس معنی میں؟ ممکن ہے. تو ممکن امکان کا ذکر آ گیا، اور امکان تو دو قسم پر ہے، یا امکان عام یا امکان خاص. یہاں امکان عام مراد ہے، اور پھر امکان عام دو قسم پر ہے، ایک مقید بجانب الوجود، ایک مقید بجانب العدم. اور یہاں کون سا ہے؟ ہاں امکان عام مقید بجانب الوجود، کیونکہ یجوز صرفہ، یہاں نفی والا کوئی لفظ نہیں ہے. تو یہ امکان عام مقید بجانب الوجود مراد ہے، اور اس کو کس سے تعبیر کرتے ہیں؟ لا یمتنع سے، اور اس میں عدم ضروری نہیں ہوتا، وجود خواہ ضروری ہو یا نہ ہو دونوں آ گئے. تو وجود ضروری ہو یا نہ ہو دونوں آ گئے، اسی لیے کہا سوا ان کانا ضروریین او غیر ضروریین، برابر ہے کہ وہ ضروری ہو یا ضروری نہ ہو. صرف ہو، اور جائز ہے صرف ہو، غیر منصرف کو منصرف بنانا، غیر منصرف کو منصرف بنانا. آگے صاحب جامی فرما رہے ہیں اے جعلہ فی حکم المنصرفی، یعنی اس کو منصرف کے حکم میں کر دینا. یہاں مراد یہ ہے، یہ جو آیا نا یجوز صرفہ، مراد یہ ہے کہ غیر منصرف کو منصرف کے حکم میں کر دیا جاتا ہے. حقیقتاً وہ غیر منصرف جو ہے وہ منصرف نہیں بنتا. کیوں؟ وجہ یہ کہ غیر منصرف کی تعریف کیا کی صاحب کافیہ نے؟ وہ معرب جس کے اندر دو علتیں ہوں، یا کوئی ایک علت جو دو کے قائم مقام ہو. تو اگر ایک غیر منصرف کلام میں، شعر میں آ گیا مثلاً، آپ اس پر کسرہ یا تنوین پڑھ دیتے ہیں، کسرہ یا تنوین پڑھ دیتے ہیں، تو وہ منصرف نہیں بنا بھائی. توجہ ہے، کیوں نہیں بنا؟ کیونکہ غیر منصرف کسے کہتے تھے؟ جس میں دو علتیں ہوں یا ایک علت قائم مقام دو کے. تو آپ نے اس پر کسرہ یا تنوین پڑھ دیا، تو ابھی بھی اس کے اندر وہ دو علتیں ہیں یا نہیں ہیں؟ علتیں تو ابھی بھی ہیں، معلوم ہوا یہ غیر منصرف ابھی بھی ہے. بات سمجھ میں آگے؟ غیر منصرف تو ابھی بھی ہے جو صاحب کافیہ نے تعریف کیا. ہاں ہم نے اس کو حکم کس کا دے دیا؟ منصرف والا حکم دے دیا، منصرف نہیں بنایا بلکہ صرف اس کا حکم دیا ہے. حقیقتاً منصرف نہیں بنا، کیونکہ ابھی بھی وہ تعریف اس پر صادق آ رہی ہے کہ اس کے اندر دو علتیں ہیں، یا کوئی ایک علت جو قائم مقام دو کے ہے وہ موجود ہے. تو کہتے ہیں اَي جَعْلُهُ فِي حُکْمِ الْمُنصَرِفِ، یعنی اس کو منصرف کے حکم میں کر دینا، یعنی یہ جائز ہے. کس طرح؟ بات تصویریہ ہے، صورت بتلا رہے ہیں کہ منصرف کے حکم میں کیسے کرتے ہیں. بِإِدْخَالِ الْكَسْرَةِ وَالتَّنْوِينِ فِيهِ، بَإِن صورت کے اس پر کسرہ اور تنوین کو داخل کر دیا جاتا ہے. لَا جَعْلُهُ مُنصَرِفًا حَقِيقَةً، اس کو حقیقتاً منصرف نہیں بنایا جاتا. فَإِنَّ غَيْرَ الْمُنصَرِفِ عِنْدَ الْمُصَنِّفِ مَا فِيهِ عِلَّتَانِ اَوْ وَاحِدَةٌ تَقُومُ مَقَامَهُمَا، اس لیے کیونکہ غیر منصرف جو ہے وہ مصنف رحمہ اللہ کے نزدیک وہ معرب ہے جس کے اندر دو علتیں ہوں، یا کوئی ایک جو دو کے قائم مقام ہو. وَبِإِدْخَالِ الْكَسْرَةِ وَالتَّنْوِينِ لَا يَلْزَمُ خُلُوُّ الْاسْمِ عَنْهُمَا، اور उस पर कसरा या तनवीन दाखिल कर देने से ला यल्जमु, यह लाजिम नहीं आता खुलूवुल इस्मि अनहुमा के इसम उन दो इल्लतों से खाली हो गया। कसरा या तनवीन दाखिल करोगे तो वो दो इल्लतों से कोई खाली हो जाएगा? वो दो इल्लतें तो अभी भी हैं। जब दो इल्लतें हैं तो इसको क्या कहेंगे? गैर मुनसरिफ ही कहेंगे। मालूम हुआ मुनसरिफ वाला हुक्म दिया है, मुनसरिफ बनाया नहीं है भाई। वकीला, और कहा गया है, यहां दूसरा जवाब दे रहे हैं। एक जवाब तो यह कि मुनसरिफ के हुक्म में कर दिया जाता है, हकीकतन मुनसरिफ नहीं बनाया जाता। और तर्जमा क्या हुआ? वयजूज़ सर्फुहू, और जायज है सर्फुहू की हाज अमीर किसको राजे? गैर मुनसरिफ को। और जायज है गैर मुनसरिफ की सर्फ, यानी उसको मुनसरिफ के हुक्म में करना जायज। हकीकतन मुनसरिफ नहीं किया जाएगा बल्कि मुनसरिफ के हुक्म में किया जाएगा। जबकि बाद उलमा ने और जवाब दिया, वो फरमाते हैं सर्फुहू इससे मुनसरिफ होना मुराद न लें। वयजूज़ सर्फुहू, तवज्जो है, सर्फुहू का क्या माना किया? मुनसरिफ करना। मुनसरिफ, मुनसरिफ करना मुराद न लें बल्कि सर्फ का लुगवी माना मुराद ले लें। और सर्फ का लुगवी माना होता है फेरना, एक चीज को एक हालत से दूसरी हालत की तरफ फेरना। तो सर्फ का माना कर लें फेरना, लुगवी माना। और हाज अमीर जो है ये गैर मुनसरिफ को न राजे करें बल्कि ये गैर मुनसरिफ के हुक्म को राजे कर दें। तो वयजूज़ सर्फुहू, और जायज है उसको फेरना किसको? गैर मुनसरिफ के हुक्म को। और गैर मुनसरिफ के हुक्म को फेरना जायज है। पहले हुक्म क्या था? उस पर कसरा या तनवीन नहीं आएगा। अब इस हुक्म को फेर दिया कि कसरा और तनवीन आ सकता है जरूरत या तनासुब की वजह से। तो कहते हैं वकीला, और कहा गया है अलमुरादु बिसर्फी मानाहु लुगवियु लल इस्तिलाहियु, के सर्फ से मुराद जो है वो उसका लुगवी माना है ना कि इस्तिलाही। इस्तिलाही माना तो क्या था? मुनसरिफ करना। ये मुनसरिफ करना ना मुराद लें बल्कि फेरना मुराद लें। व जमीर उफी सर्फी ही, व जमीर उफी सर्फुहू राज उन इला हुक्म ही, और ये जो जमीर है सर्फुहू में ये राज है गैर मुनसरिफ के हुक्म को राज है। ये जमीर किसको राज करें? गैर मुनसरिफ के हुक्म को राज करें, गैर मुनसरिफ को राज न करें। दो तौजीहात समझ भी आई या नहीं? अच्छी तरह। तो यूं पढ़ें वह जमीरु फी सरफुहू, वो जो सरफुहू में जमीर है, फी जारा आया लेकिन मैंने फिर भी सरफुहू पढ़ा, ये कौन सा एराब है? ये एराब हिकाई है भाई। वो जो जुमले में, वो जो मतन में आया था वयजूज़ सरफुहू, उसमें उस सरफुहू पर रफा था, तो यहां पर भी मैंने क्या पढ़ दिया? सरफुहू, इसको एराबे हिकाई कहते हैं। तो कहते हैं वह जमीर उफी सरफुहू राज उन इला हुक्मी ही, और सरफुहू के अंदर जो जमीर है वो गैर मुनसरिफ के हुक्म को राज है। यहां तक बात समझ में आ गई। और यह भी याद रखना कि बाज उलमा ने गैर मुनसरिफ की और तारीफ की है। उन्होंने कहा है गैर मुनसरिफ वो है जिस पर कसरा या तनवीन न आए। साहिब काफिया ने तो क्या तारीफ की? गैर मुनसरिफ वो है जिसमें दो इल्लतें हों या एक इल्लत दो के कायम मकाम हो। उनकी तारीफ के मुताबिक तो आप कसरा या तनवीन ले आए फिर भी दो इल्लतें मौजूद हैं तो उसको गैर मुनसरिफ ही कहना पड़ेगा। जबकि बाज उलमा ने क्या तारीफ की गैर मुनसरिफ की? जिस पे कसरा और तनवीन न आए। तो जब जरूरत वगैरह की वजह से आप उस पर कसरा या तनवीन ले आए तो अब ये बाकायदा मुनसरिफ ही बन गया, क्योंकि अब उनकी तारीफ इस पर सादिक ही नहीं आ रही। उन्होंने क्या कहा था? गैर मुनसरिफ हुआ जिस पर कसरा या तनवीन ना आए, और इस पर तो कसरा और तनवीन आ रहे हैं, मालूम अब यह गैर मुनसरिफ नहीं रहा बल्कि क्या बन गया है? मुनसरिफ बन गया है उनकी तारीफ के मुताबिक। बात समझ में आ गई। अच्छा, यह इबारत जरा समझ लो। कहते हैं वकील अल मुरादु बिसर्फी मानाहु लुगवियो लल इस्तिलाहियो, इसको पढ़ेंगे कैसे? देखो इस्तिलाहियन, इस्तिलाह मस्तर है बाब इफ्तिआल का, और बाब इफ्तिआल का हमजा वसली होता है, दरमियान इबारत में गिर जाता है। इस पर अलिफ्लाम दाखिल हुआ, जब अलिफ्लाम दाखिल हुआ तो इस्तिलाह का हमजा गिर गया, तो लाम भी साकिन आगे स्वाद भी साकिन, तो इज्तिमाई साकिनैन अला गैरी हद ही आया, तो तो अव्वल मद्दा हो तो उसको गिराते हैं, लेकिन यहां तो अव्वल लाम है, मद्दा नहीं है, तो फिर असाकिन इजा हुर्रिका, हुर्रिका बेल कसर, तो कसरा वाली हरकत दे दी, क्या बन गया? अलिस्तिलाही, अलिफ लाम आया ना, अलिस्तिलाहियो, अलिस्तिलाहियो। अब इसके ऊपर ला को दाखिल किया, तवज्जो है, ला को दाखिल किया। अब कैसे पढ़ेंगे? लल इस्तेलाही, तुलबा उमूमन यूं ही पढ़ते हैं, लल इस्तेलाही। नहीं भाई, इस्तेलाही का हमजा तो गिर चुका है और उस लाम को हम कसरा दे चुके हैं, अलिस्तेलाही। अब लाम के नीचे हम कसरा पढ़ रहे हैं और इस पर ला दाखिल हो गया, तो कैसे पढ़ेंगे? देखो, बल्कि पहले मैंने जिक्र किया था कि अल इस्लाम के साथ जोड़कर देखो, बल्कि यही देख लो, ये देखो अलिस्तेलाही, ये जो लाम के नीचे कसरा आया अलिस्तेलाही, ये कसरा मुस्तकिल है या आरजी आया है? आरजी आया है, तो इस लाम को अभी भी साकिन ही समझो, पढ़ना कसरा ही है, बात समझ में आ रही है? इसके नीचे कसरा ही आपने पढ़ना है, लेकिन वैसे ये कसरा आरजी है, तो यूं समझो गोया ये साकिन है, हरकत हम दे चुके हैं, लेकिन यूं समझो कि ये साकिन है। जब ये साकिन है तो इसके ऊपर ला आ गया, ला के आखिर में अलिफ है, वो अलिफ भी साकिन, आगे लाम भी साकिन, तो इज्तिमाई साकिनैन आया। अव्वल क्या है? हरफे मद्दा, वो अलिफ गिर गया, तो गोया अब सिर्फ लाम पर जबर पड़ेंगे, क्या पढ़ेंगे? लाम पर जबर, और आगे लिस्तिलाही, वो लाम के नीचे जेर उसी तरह पढ़ना है, तो कैसे पढ़ेंगे? ललिस्तिलाहियो, ललिस्तिलाहियो। अब रवानी से पढ़ें, ललिस्तिलाहियो, ललिस्तिलाहियो। देखो, सुनने वाला यूं ही समझता है शायद आपने लल इस्तिलाहियो पढ़ा है, ललिस्तिलाहियो, लेकिन आपने दरअसल जाब्ते और कानून के मुताबिक पढ़ा है भाई। चलिए बस करें भाई, बात अच्छी तरह समझ में आ गई, चलिए बस भाई। हादा हुअल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।